हामी आज अध्ययन गर्दैछौँ आत्मिक जीवनका लक्षणहरू सम्बन्धमा दोस्रो बुदान अनि दोस्रो बुदान हो एक साँचो विश्वासीलाई परमेश्वरको वचनको तृष्णा हुन्छ यो एउटा आत्मिक जीवनको लक्षण हो त्यसैले पहिलो पत्रुस एक अध्यायको 23 पदमा पहिला हामी पढ्नेछौँ पहिलो पत्रुस एक अध्यायको 23 पदमा लेखिएको छ किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ त्यसैले यो नयाँ जन्म जुन व्यक्तिले पाएको छ यो नयाँ जन्म उसले के द्वारा पाएको यहाँ भनेको छ परमेश्वरको वचनद्वारा अनि त्यसपछि दुई अध्यायको दुई पदमा हेर र नयाँ जन्मेका बालकहरू झैं वचनको विशुद्ध दूधको तीर्थना गर रेखद्वारा तिमीहरू बढ्दै जा अब यो नयाँ जन्म पाएको व्यक्तिलाई एउटा नयाँ जन्मेको बालकसँग तुलना गरिएको हामी पाउँछौँ एउटा सानो बच्चा शिशु अनि सानो बच्चाहरूलाई एउटा कुराको अत्यन्तै चाहना हुन्छ त्यो हो आमाको दूध त्यो नपाउँदा उनीहरू रुन्छन् छटपटाउँछन् अनि यदि एउटा सानो बच्चा स्वस्थ छ निरोगी छ भने अवश्य उसले दुधको चाहना गर्छ रोगी बच्चाले मात्र दुध खाँदैन त्यस्तै गरी एउटा नयाँ जन्म पाएको एक विश्वासीले परमेश्वरको वचनको विशुद्ध दूधको तीर्थना गर्दछ भनेर यहाँ पहिलो पत्रुस दुईको दुईमा लेखेको छ फेरि तुलना हामी यसरी गर्न सक्छौँ यदि एउटा विश्वासीलाई परमेश्वरको वचनको विशुद्ध दूधको तीर्थना छैन बाइबलको तीर्थना छैन भने ऊ एउटा स्वस्थ विश्वासी होला कि अस्वस्थ विश्वासी होला अस्वस्थ उसलाई केही न केही आत्मिक रोग लागेको छ अनि एउटा विश्वासी स्वस्थ छ भने उसलाई निश्चय नै परमेश्वरको वचनको तीर्थना हुन्छ एउटा आफ्नो बाइबलै नपढ्ने कहिले बाइबलै नपढ्ने एउटा क्रिस्चियन छ भन्ने सुन्यो भने हामीलाई लाग्छ त्यो त एउटा समस्यामा परेको क्रिस्चियन हुनुपर्छ अनि एउटा विश्वासीलाई परमेश्वर वचनको तीर्थना छ भने ऊ अवश्य नै एउटा बाइबलीय मण्डलीमा जान्छ जहाँ परमेश्वरको वचन सिकाइरहेको हुन्छ निरन्तर उसलाई जाने इच्छा हुन्छ किनभने त्यहाँ परमेश्वरको वचन सिकाइन्छ उसको निम्ति आत्मिक दूध त्यहाँ पाइन्छ त्यसैले हामी परमेश्वरको वचनबाट एउटा नयाँ जन्म पाएको व्यक्तिले कस्ता कुराहरू उसले भन्न सक्नुपर्छ बाइबलको विषयमा ती कुराहरू हामी केही नमुनाहरू हेर्नेछौँ अनि यसको लागि चाहिँ हामी धेरैजसो भजन सङ्ग्रह 119 हेर्नेछौँ किनभने भजन सङ्ग्रह 119 जो चाहिँ सबभन्दा लामो अध्याय हो बाइबलको अनि यो अध्यायको विषय नै परमेश्वरको वचनसित एउटा विश्वासीको सम्बन्धको कुरा छ यसमा अनि हामी हेरौँ 119 अध्यायको 97 पद नमस्कार अनि यहाँ लेखेको हामी पाउँछौँ विश्वासीको हृदयको भनाइ आहा तपाईँको वचनलाई म कति प्रेम गर्दछु त्यसैले एउटा सन्चो विश्वासीले यो भन्न सक्नुपर्छ आत्मिक जीवनको लक्षण भनेर अध्ययन गर्दैछन् एउटा साँचो विश्वासी कस्तो हुन्छ भनेर अध्ययन गर्दैछन् अनि उसले चाहिँ परमेश्वरको वचनलाई प्रेम गर्न उसले प्रेम गर्दछ अनि यो भन्न सक्दछ त्यस्तै 113 पनि हेर्नु पर 113 दुर्बल मन भएका मानिसलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थासँग म प्रेम राख्दछु। त्यस्तै 119 पदमा पनि पृथ्वीका सबै दुष्टहरूलाई तपाईँले फोहोर झैँ पारिदिनुहुन्छ, यसकारण तपाईँका कानुनहरूलाई म प्रेम गर्दछु। परमेश्वरको वचनमा यहाँ विभिन्न नामले उल्लेख छ, कहिले कानुनहरू भनेको छ, कहिले व्यवस्था भनेको छ। अनि 127 पनि पढौँ, त्यहाँ लेखेको छ, मैले तपाईँका आज्ञाहरूलाई सुन र निखुर सुन भन्दा पनि बढी प्रेम गरेको छु। है त्यस्तै गरी 167 तपाईँका कानुनहरू पालन गर्दछु किनभने म तिनलाई अत्यन्तै प्रेम गर्दछु। परमेश्वरको वचनलाई प्रेम गरेकोले नै उसले चाहिँ परमेश्वरको वचनलाई पालन गर्दछु भनेको छ। अनि साथसाथै उसले यो पनि भन्न सक्दछ 119:97 फेरि यहाँ लेख्नु छ, तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि म तिनै माथि मनन गर्दछु। भनेपछि एउटा साँचो विश्वासीले भन्न सक्छ, प्रभु तपाईँको वचन मेरो दिनभरि मनन गर्ने कुरा हो। एक्चुली भजन सङ्ग्रह 1 पनि हेर्नु यसकोलाई चाहिँ, अनि 119 फेरि फर्किन्छ, तर मलाई चाहिँ 119 राखेर भजन सङ्ग्रह 1 हामीले विचार गर्ने अनि विचार गरिराख्ने कुरा के विश्वासीले भन्छ, वचन तपाईँले बस्नु 1:2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी। अनि उनीहरूले भने प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ। केवल एउटै शर्त मात्र राख्यो उनीहरूले, यीशु ख्रीष्टमाथि विश्वास गर्नु। अब एउटा गलत भनाइ चाहिँ के हो, अर्को गलत भनाइ पनि छ, त्यो गलत भनाइ चाहिँ यस्तो प्रकार छ, मुक्ति पाएपछि मैले जस्तो सुकै व्यवहार गरे पनि हुन्छ, मेरो आफ्नै इच्छामा हेरे हुन्छ, किनभने मुक्ति कामले पाएँ भने रहेछ, विश्वासले रहेछ, त्यसैले म चाहिँ जे गरे पनि हुन्छ। अब त्यो पनि गलत बनायो, किन दोस्रो किनकि त्यही भन्दा दोस्रो किनकि 2:1 अनि 19 लेखिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा गराउँछ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आत्माहरूलाई चिन्नुहुन्छ अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस् भन्छ। त्यसैले जुन व्यक्तिले म ख्रिस्टियन हो भन्छ, होइन परमेश्वरको नाम लिइरहेछ, ख्रीष्टको नाम लिने व्यक्ति म विश्वासी हुँ भन्दछ भने त्यो दाबी गर्ने व्यक्तिलाई परमेश्वरको एउटा आज्ञा छ, त्यो व्यक्ति अधर्मबाट अलग रहोस्। यदि एक व्यक्तिले साँच्चै मुक्ति पाएको छ र ख्रिस्टियनको निम्ति क्रुसमा के गरिदिनु भयो भनेर साँच्चै बुझ्दछ भने के उसले प्रभुलाई मन पर्दो प्रभुलाई मन पर्ने स्थानमा हिँड्ने इच्छा गर्छ अवश्य गर्छ। प्रभुले मलाई यस्तो प्रेम गर्नु मेरो लागि मन भनेर बुझ्ने व्यक्ति आफ्नो पापमा जीवन थामेका छन्। जस्तो कि दोस्रो कोरिन्थी 5:1 हामीले पढ्छौँ, दोस्रो कोरिन्थी 5 अनि 15 दोस्रो कोरिन्थी 5:15 अनि सबैका निम्ति उहाँ मर्नुभयो, यस कारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनु पर्दछ जो उनीहरूका निम्ति मर्नुभयो र गौराइनु। त्यसैले एउटा व्यक्तिले उति पाएपछि उसले आफ्नो जीवन कसको निम्ति दिलाउन चाहँदैछ, आफ्नो निम्ति कि ख्रिस्टको निम्ति, यहाँ राखेको छ ख्रिस्टको निम्ति। त्यसैले एउटा व्यक्तिले मुक्ति पाएको छैन भने उसले सबभन्दा पहिला गर्नुपर्ने काम चाहिँ बन्धनमा परेछु पापको बन्धनमा भन्दै प्रभु येशूमा विश्वास गर्यो भने प्रभुले उसलाई छुटकारा दिनुहुन्छ। त्यसैले असल काम गरेर मुक्ति पाइँदैन भन्ने यहाँले बुझाए, तर
मुक्ति पाएपछि उसको व्यवहार जस्तोसुकै हुन भए पनि हुन्छ भन्नु पनि गलत, किनभने बाइबलमा हामीले स्पष्ट हेऱ्यो एउटा मुक्ति पाएको व्यक्तिको जीवन चाहिँ बदलिएको जीवन, परिवर्तित जीवन। यदि कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू देखि गएका छन्, सबै कुरा नयाँ भएका छन्। अब त्यस्तो बुझामा दुईवटा बुझाले मुक्ति कसरी पाइँदैन, एक चाहिँ व्यवस्था पालन गर्न खोज्ने प्रयासले मुक्ति पाइँदैन, नम्बर दुई असल कामहरूले पनि मुक्ति पाएन, नम्बर तिनमा चाहिँ आफ्नै प्रयासले मुक्ति पाइन। यो चाहिँ अहिले पदहरूमा आधारित छ, एक सय दुईको आठ पदमा यहाँ स्पष्ट बताएको छ, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफै बाटो भए, आफै बाटो भए, त्यही एउटा कुरा बताएको छ। असल कामले मात्र होइन कि आफै बाटो होइन मुक्ति भएको, कुनै मान्छे आफैबाट गरेको कुनै कुरा गरे यो चाहिँ परमेश्वरको दान हो। अब कोही कोही गर्छ तर अहिले गर्नु, कोही मान्छेले आफूलाई आफ्नो दान दिएको थाहा छैन, यो परमेश्वर दान आफैबाट परमेश्वरबाट, अनि तिम्रो पाँच सय अघि पढ्यो हामीले आफैले गरेका धर्मको कामहरू त्यहाँ जोड ल्याएको आफैले गरेको बाटोमा तिमीले परमेश्वर एक व्यक्तिलाई आफ्नो अनुभव चौधौँ बुधा। अब अध्ययन गर्दैछौँ मुक्ति पानीको बत्तिस्माले पनि पाइँदैन है, अनि तपाईँहरूलाई थाहा भएको पदहरूलाई नै हामीले एकछिन मनन्त योभन्दा तिनको स्वर सायद सबैलाई आउँछ होला, त्यहाँ के राखेको छ अब म पद बिगारेर पढ्छु अनि तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ, ए त्यो त त्यहाँ छैन नि होइन के यस्तो लेखेको छ त्यहाँ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई लिएर उहाँका निम्ति स्वर्ग गरेर बत्तिसाली यादैले मुक्ति पाओस् उनीहरू नष्ट नहोस् र आफ्नो जीवन पाओस् त्यो नयाँ छैन, त्यो त मैले बुझाएन, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् बत्तिसमाको कुरा कुनै छैन। यो नातिको छत्तिसमा पनि जसले पुत्रमाथि विश्वास गर्दछ र बत्तिसमाली उसँग अनन्त जीवन हुन्छ भनेर छैन, त्यहाँ भनेर जसले पुत्रमाथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ, अनि त्यहाँ भनेर जसले पुत्रमाथि विश्वास गरेन उसले जीवन देख्नेछ, जसले विश्वास गर्दैन र बत्तिसमाली छैन उसले जीवन देख्ने छैन भनेर केवल जसले विश्वास गरेन उसले जीवन देख्ने छैन तर परमेश्वर क्रोध त्यसमाथि रहन्छ। थुप्रै पारमा केवल शब्द एउटै आएको छ जसले विश्वास गरेको परमेश्वर त्यसमाथि उसले मुक्ति पाउँछ।
अनि यो पद चाहिँ बत्तिसमा लिएर मात्रै मुक्ति पाइन्छ भन्ने सिकाउने त्यो शिक्षाको समूहहरूले चाहिँ खुब यो देखाउन उनीहरू रुचाउँछ। एउटा पद मर्को सोह्रको सोह्र अनि यो पदलाई पनि त्यसरी बुझ्न प्रयास गरौँ, संयौँ पदहरू छन् जहाँ चाहिँ विश्वास गरेर मात्र मुक्ति पाइन्छ तर एउटा पदमा चाहिँ पत्तिसमा पनि लिएर पनि लिनुपर्छ भनेर जस्तो सुनिन्छ, त्यसरी बुझ्ने प्रयास गरौँ। मर्को सोह्रको सोह्रमा लेखेको छ जसले विश्वास गर्छ र पत्तिसमा लिन्छ उसले मुक्ति पाउनेछ भनेर चाहिँ ए अनि चर्च अफ क्राइस्ट अनि यस्तो समूह छ लु हेर्नुहोस् न यहाँ विश्वास गर्छ र बत्तिसमा लिन्छ भनेपछि दुइटै चाहिन्छ मुक्ति पाउनलाई भन्छ, अनि तपाईँले वर्ष भएर लाके गर्ने यो पदले त हामीलाई त हामीले सिकेर गलत रहेछ भनेर तपाईँलाई लाग्छ, तर यो पदलाई कुनै पढ्नुपर्छ अनि यहाँ के लाग्छ त जसले विश्वास गर्छ र बत्तिसमा लिन्छ उसले मुक्ति पाउनेछ तर जसले विश्वास गर्दैन र बत्तिसमा लिँदैन त्यो दोषी फरिनेछ भनेर मैले थपेँ है, यहाँ लेखेको त तर जसले विश्वास गरेन त्यो दोषी ठरिनेछ, बत्तिसमा नलिने थोरै दोषी ठरिनेछ भनेर विश्वास नगर्ने दोषी ठरिनेछ। यसबाट के बुझ्यो, विश्वास गरेर दोषमुक्त हुने रहेछ, त्यो त बुझेँ तपाईँ भन्दा, तर किन यहाँ विश्वास गर्छ र बत्तिसमा लिन्छ भनेर भन्नुभयो, अब यो पत्रमा चाहिँ अब यो बाइबलको थुप्रै पदहरू छ तपाईँ तुलना गर्नुहोस्, सानो पदमा विश्वास सबै भनेर यहाँ विश्वास र बत्तिसमा भने भनेर त्यो सब पद फरेर यो पदलाई बाटाले नै गर्दैन मुक्ति पाउँदैन होइन, बाहिर दुनियाँ बाहिर पढ्नु त्यसरी बुझेन, यो एउटा पद मात्रै यो भनेको यो पदलाई अब त्यो पदहरूको प्रकाशमा दुनियाँ प्रयास गर्नुपर्छ, अनि अब यो विशेष गरी बत्तिसमा पनि गरेर मुक्ति पाइन्छ, भक्तिसँग पनि लिएर मुक्ति पाइन्छ भनेर भनेको हुन किन सक्दैन भने संयोग पदले चाहिँ बस विश्वास मात्र भने त्यस भए किन यो लाग्यो। अब एउटा हामीले यसलाई अर्थ बोलाउन सक्ने तरिका के हो भने विश्वास गर्नेहरू
विश्वास गरेपछि बप्तिस्मा लिन्छ नि त होइन त्यसैले यो चाहिँ एउटा विश्वासीले गर्ने काम देखाएर उसले विश्वास गर्छ र उसले बप्तिस्मा पनि लिन्छ जस्तो कि प्रेरित दुई अध्यायमा पनि त्यहाँ पढाउने राम्रो होला प्रेरित दुई अध्यायमा पनि छ तर त्यहाँ पढेको खण्डबाट स्पष्ट हुन्छ अडतिस पदमा तब पत्रुसले तिनीहरूलाई भने पापहरूका क्षमाका निम्ति पश्चाताप गर्नुहोस् र तपाईँहरूले हरेकले यीशु ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस् अनि तपाईँहरूले पवित्र आत्माको दान पाउनुहुनेछ यहाँ चाहिँ पहिला पश्चाताप गर्न अथवा विश्वास गर्ने सँगसँगै गर्ने काम हो र यीशु तर्फ गर्ने विश्वासमा होइन र त्यसपछि बप्तिस्मा लिन पनि भने अब त्यो त फेरि सजिलै हुन्छ पहिला विश्वास गरिन्छ
पहिलो है व्यवस्था पालन गर्ने प्रयासले मुक्ति पाइँदैन दोस्रो असल कामले मुक्ति पाइँदैन तेस्रो हाम्रै आफ्नै प्रयासले मुक्ति पाइँदैन चौथो चाहिँ पानीको बप्तिस्माले मुक्ति पाइँदैन विश्वास के अरे मुक्ति कसरी पाइन्छ यो चाहिँ अब पासुदा मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ अनि एकदम महत्त्वपूर्ण चाबी पद हो घरिघरि हेरिरहेको छौँ एक सिडीको आठ अनि हाम्रो विश्वासीहरूलाई अनि तपाईँले कसैलाई सिकाउँदै हुनुहुन्छ आफै सिक्दैन भने यो पद चाहिँ कन्ट्रा गर्नै पर्छ तपाईँ एफसी दुईको आठ किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफै बाटो होइन यो परमेश्वरको दान यो तिनवटा भागमा कन्ट्रा गर्नु भने राम्रो छ अब यहाँ के भनेको छ विश्वासद्वारा अनुग्रहले यो मुक्ति पाइन्छ अनुग्रह भने त्यो अनुग्रह भनेको परमेश्वर दिइरह दया जुन पाउन म योग्य छैन अनुग्रह भन्दा त यो पाउन म योग्य छैन त्यो निरा दयाको कुरा त्यो चार अनुसार चाहिँ अनुग्रहको अर्थ त्यहाँ खुलाएको छ हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम भनेर परिभाषित गरेको छ मानिसप्रति अर्थात् परमेश्वर क्रोध र दण्ड पाउन लायक अयोग्य पापी प्रति परमेश्वरको यो प्रेम जुन काम गरिनु भयो परिषदले रोहिणीहरूको चौबिसमा यसरी लेखेको हामी पाउँछ र उहाँको अनुग्रहद्वारा ख्रिस्ट यीशुमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी थालेछ उनीहरूले कमाएको भने सित्तैमा किन ख्रिस्ट यीशुमा भएको छुटकाराको कारण अनि छुटकारा भन्ने शब्द चाहिँ दान तिरेर छुटाउ र यीशुले मूल्य तिरेकोले हाम्रो लागि सित्तैमा यो धार्मिकता मिलेको छ अनि यसलाई नै एउटा शब्दले परिभाषा गरेको छ यहाँ भनेको छ उहाँको अनुग्रह यो त उहाँको अनुग्रह अनुग्रह भनेको ख्रिस्टको तिर्किनु भएको हामीले पाएको परमेश्वरको धन अब के भयो अनुग्रहले मुक्ति पाएछ तर विश्वास गरेर भने थियो किनभने दुई कुरा छ अनुग्रह भनेको चाहिँ हामीले अलिअलि परमेश्वर दिनु भएको छ विश्वास भनेको चाहिँ त्यो लिनु मात्र हो त्यति विश्वास चाहिँ हिँडेको हात जस्तो जसले नै परमेश्वरको हातबाट त्यो अनुग्रहको दान चाहिँ लिन्छ अनि रोगी दसको सत्रमा तपाईँलाई थाहा छ विश्वासले के गर्छ विश्वासले चाहिँ परमेश्वरले भन्नुभएको कुरालाई खाँचो मान्दछ परमेश्वरको वचनलाई विश्वास गर्न र त्यस अनुसार हिँड्न सक्नलाई पहिले त्यसरी हामीले परमेश्वरको वचन सुन्नु पर्यो रोगी दसको सत्रमा चाहिँ यस कारण विश्वास सुनाईद्वारा आउँदछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा त्यसरी नै सुनाउनु पर्छ अब्राहमलाई परमेश्वरले भन्नुभएको थियो पाराहरू गर्न सक्छ भनेर तिम्रो सरकार यति नै हुनेछ भन्नुभयो परमेश्वर। अब्राहमले के गरे? अब्राहमले विश्वास गरे, र अब्राहमले विश्वास गरेकोले परमेश्वरलाई उसको विश्वास धार्मिकता गरिदिनु भएर उसले धार्मिकता पा के भन्नु उसले विश्वास गरे, किन विश्वास गरे? मेरो सन्तान यति हुनेछ भने आफूलाई हेरेर उसले बुढो भइसके परमेश्वरको वचनको आधारमा उसले विश्वास गरे। त्यसैले विश्वास गर्नलाई परमेश्वरको वचन चाहिन्छ भने विश्वास गरे मात्र भनेर हो नि आफै जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट ल्याएको छ, किनभने त्यसले परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन। त्यसले परमेश्वरको वचनलाई विश्वास नगर्नु भनेर परमेश्वरलाई झुटो तुल्याउनु रहेछ। अनि अनि जस्तो कि एउटा विश्वास गर्ने मान्छेले बाइबल पढ्दै जान्छ यहाँ परमेश्वर एउटा आज्ञा पाउँछ भने उसले आज्ञा पाउनुहोस् त्यो ठिक प्रतिज्ञा। अब पढेर एउटा प्रतिज्ञा पाउँछ भने उसले परमेश्वरमाथि प्रतिज्ञा पुरा गर्नुहुन्छ भने भरोसा अनि त्यो विश्वास गर्नु भनेको यस्तो रोगीताको उन्नाइस भनेको छ, अनि विश्वासमा कमजोर नभएका उनी प्राय सय वर्ष हुनाले पहिले भइसकेको आफ्नो शरीर र छालाको पोखको मरिसकेको हालतलाई उसले ध्यान दिएन। विश्वासले हामी बुढो भइसक्यौँ भनेर भनेर परमेश्वरले भन्नुभएको छ त्यसको यो हुन्छ भनेर विश्वास। अनि परमेश्वरको प्रतिज्ञा कस्तो छ? अविश्वास चाहिँ घट आएन तर परमेश्वरलाई होइन थिए अनि विश्वास बनिरहे एउटै मात्र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामा उसले विश्वास गरेको छ। परिचारको बारमा लेखेको छ। स्वर्ग पनि मानिसहरूको बिचमा अरू कुनै नाम दिएको छैन जसद्वारा हामीले मुक्तिमा पर्दछ। यो एउटै नाम हो यीशु। बाटो सधैँ जीवन भने मलाई कुनै पनि चिन्ता आउँदैन।
मुक्ति पाएको व्यक्तिले उसले यो पनि विश्वास गर्छ कि यीशु कृष्ण हामीलाई बचाउन मर्नुभयो र गौरनुभयो। अनि थुप्रै पदहरू हामीले सम्बन्धमा है हामीलाई सर्वमिताको चौबिस र पच्चिस पढ्नेछौँ। तर हाम्रा निम्ति पनि हामीले पनि हाम्रा प्रभु येशूलाई मरेकाहरूबाट बोलाएर उठाउनु हुने माथि विश्वास गर्यौँ भने हामीलाई पनि एउटा अधिकार छ जुन प्रभु हाम्रा अपराधहरू सुन्दै होला। उसको सत्यता उसले विश्वास गरेको छ कि येशू क्रिस्ट बचाउन सामर्थ्य हुनेछ। हिन्दुस्तानको पक्षमा हेर्छ यसै कारण उहाँलाई जो जो परमेश्वर आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्नमा सामर्थ्य हुन्छ। उसले चाहिँ साँचो विश्वास गर्छ भने हो प्रभुले मलाई बचाउन सक्नुहुन्छ जस्तो पानीलाई भने उसले भन्न सक्छ। चौथो कुरा प्रभु यीशु ख्रीष्टले बचाउन चाहनुहुन्छ भने पनि उसले विश्वास गर्छ। सक्नु चाहिँ चाहनुहुन्छ सकेर मात्रै पढाउनु हुँदा चाहिँ फाइदा हुँदैन। प्रभु यीशुले सत्य मलाई बचाउन चाहन्छ। आफ्नो मुक्तिदाता र प्रभु भन्ने भरोसा गर्छ र यो नदीको छ उहाँमाथि विश्वास गर्ने कोही पनि नहुन उसले अनन्त जीवन पाओस्। त्यसै हामीले देखौँ मुक्ति पाएकोदेखिले त्यहाँ निश्चित रूपमा विश्वास गरेको छ के भने मुक्ति कसरी पाएछ कसरी बाहिर पनि अझै गरौँ
एउटा